नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई हरेक हप्ताको शुक्रबार बिहान 8 बजेको अङ्ग्रेजी समाचारपछि र पुनः प्रसारणका रूपमा शुक्रबार बेलुका 9 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम वेभका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर रेडियो नेपाल .gov.np लगइन गरेर सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। आजको कार्यक्रममा हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको बारेमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विषय विज्ञ डाक्टर, वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्ते
डाक्टर साहब। आज हामीले विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। यो महिलामा के कस्ता समस्याहरू आउने गर्छन् त्यसबाट आजको संवाद प्रारम्भ गरौँ न।
मेडिसिनमा भनौँ न, यसमा महिलाहरूमा समस्याहरू त अब हाम्रो टाउकोदेखि खुट्टासम्म हरेकमा आउने धेरै नै समस्याहरू देखिएका छन्। तर अब जुन हिसाबले म अहिले स्त्री रोग र क्यान्सर रोग विशेषज्ञको हिसाबले कुरा गर्ने हो भने अहिले महिलाहरूमा नेपालको सन्दर्भमा बढी मात्रामा जुन बढी क्यान्सर देखिएको भनेको चाहिँ एउटा पाठेघरको मुखको क्यान्सर, जसलाई सर्भाइकल क्यान्सर भनिन्छ, र दोस्रो अर्को अझै भयावह रूपमा अलि बढी देखिएको चाहिँ स्तन क्यान्सरहरू पनि अहिले चाहिँ अलि बढी मात्रामा देख्न सुरु भएको छ।
महिलामा सामान्यदेखि क्यान्सरसम्मका समस्याहरू आउँछन्, पैतालादेखि अब शिरसम्मका कुरा आए। अब हामी यी सामान्य कुराहरूलाई छोडेर आज एउटा क्यान्सर रोग विशेषज्ञ डाक्टर हाम्रो बिचमा हुनुभएको हुनाले हामी यो क्यान्सर भनेको के हो र कस्तो अवस्थामा क्यान्सर रोग लाग्छ डाक्टर साहब?
यस्तो छ, अहिलेसम्म चाहिँ अब यही कारणले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर पत्ता लागेको छैन। कुनै पनि शरीरको कुनै पनि अङ्गमा क्यान्सर लाग्छ। क्यान्सर भन्नाले चाहिँ कुनै एउटा सानो जुन टिस्यु भनिन्छ, हाम्रो एउटा सेल चाहिँ त्यो चाहिँ अनियन्त्रित रूपमा चाहिँ यो वृद्धि हुँदै जाने हो, वृद्धि हुँदै जान्छ र त्यो त्यही ठाउँमा मात्र नभइकन शरीरको सबैतिर फैलिने उनीहरू त्यति शक्ति हुन्छ त्यसमा चाहिँ। त्यो भएपछि चाहिँ यो क्यान्सर यदि हामीले लेमेन्टममा कुरा गर्ने हो भने चाहिँ त्यही कारणले कुनै पनि ठाउँकोबाट चाहिँ कुनै अनियन्त्रित रूपमा कोशिकाहरू बढ्न थालेपछि चाहिँ त्यसलाई क्यान्सरको रूपमा जान्छ।
जस्तो अब स्तन क्यान्सर र पाठेघरको मुख अथवा पाठेघरको क्यान्सर चाहिँ बढी रूपमा देखिएको छ भनेर भन्नुभयो। आज हामी पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको विषयमा केन्द्रित भएर छलफल गरौँ। अब यो पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुने कारण चाहिँ के हुन् त डाक्टर साहब?
हो, हुन त अब मैले धेरैवटा कुराहरूकोमा छ कि यो के कारणले के क्यान्सर हुन्छ भनेर छैन, तर पनि धेरै जस्तो क्यान्सरहरू जस्तै के गरिकन लङ्स क्यान्सर भयो, त्यो चाहिँ चुरोट धेरै खायो भने हुने, अथवा तपाईँको यो स्टोमक क्यान्सरहरू भन्ने चाहिँ धेरै जस्तो पोलेको मासुहरू या त रिपिटेडली अल्सरहरू भयो, अनि त्यस्तै गरिकन मुखको चाहिँ चुरोट खाने, यो गुट्खाहरू खाने त्यसले गर्दा हुन्छ त्यो भन्ने चाहिँ छ। तर जरुरी छैन कि जस्तै सबै चुरोट खाने लङ क्यान्सरै हुन्छ भन्ने छैन। एउटा चाहिँ अरू पत्ता नलगाए पनि यो पाठेघरको मुखको क्यान्सर, जसलाई हामीले सर्भाइकल क्यान्सर भन्छौँ, त्यो चाहिँ अलमोस्ट 97% चाहिँ एउटा ह्युमन प्यापिलोमा भाइरस भन्ने हुन्छ, एसपिभी डिएनए भाइरसको कारणले गर्दा चाहिँ पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर चाहिँ पत्ता लागिसकेछ।
अब यो एउटा किटाणुको कारणले भन्ने भयो, भाइरस भनेपछि एउटा किटाणु अथवा जीवाणुको कारणले अब यो क्यान्सर लाग्ने भयो। अब एउटा गाउँ ठाउँमा यहाँले भन्नुभयो नि, एउटा लेम्यानको हिसाबले सोचिरहँदा, एउटा सर्वसाधारण आम नागरिकको हिसाबले सोचिरहँदाखेर अब पाठेघरको मुखको क्यान्सर भयो कि मलाई भनेर एउटा महिला आमा दिदी बहिनी अथवा घर परिवारले कसरी आकलन गर्न सक्छौँ, यसले केही लक्षणहरू देखाउने गर्छ डाक्टर साहब?
हामी यसो गरौँ, अब यो जुन पाठेघरको मुखको सर्भाइकल क्यान्सरको हामी 3 भागमा डिभाइड गरेर कुरा गर्दा सजिलो हुन्छ। अब एउटा चाहिँ के कारणले हुन्छ एउटा भयो, होइन, जुन भने यो चाहिँ कसो भने एटलिस्ट सर्भाइकल पाठेघरको चाहिँ 97% चाहिँ पाठेघरको मुखको ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुन्छ। अब सबैजनालाई चाहिँ अलिकति तर्सिन चाहिँ कस्तो हुन्छ नि, एसपिभी डिएनए भन्नु र जुन यो हुन्छ नि हाम्रो एचआइभी एचआइभी लाग्ने जस्तो यो अरू हुन्छ नि सेक्सुअली एक्टिभ भनौँ न त्योसँग हामीले तुलना गरौँ। एचपिभी भाइरस चाहिँ के हो भन्दाखेरि यो चाहिँ एक त सय प्रकारको हुन्छ र कोही पनि बिहे भएर र सम्बन्ध भइसकेपछि चाहिँ सबैलाई लाग्ने भाइरस हो। नर्मल हाम्रो रुगाखोकी जस्तो लाग्छ नि, रुगाखोकी लागेको जस्तै गरिकन यदि सेक्सुअली एक्टिभ भइसकेपछि या त बिहे भइसकेपछि यो सबैलाई लाग्ने हो। अब सय प्रकारमा सबभन्दा डरलाग्दो चाहिँ 16 र 18 हुन्छ भन्दा बढी चाहिँ, त्यो चाहिँ 70% सर्भाइकल क्यान्सर चाहिँ 16 र 18 गर्छ। त्यो पनि धेरैलाई लाग्न सक्छ 16 र 18, तर हाम्रो बडीको जस्तै हुन्छ नि, हामीले कतिचोटि भन्छ रुगाखोकी लागेकोमा औषधि खायो भने चाहिँ एक हप्तामा हो, खाएन भने चाहिँ 7 दिनमा ठिक हुन्छ भने जस्तै, यो हाम्रो बडीको इम्युनिटीले आफैले नै ठिक गर्ने हो। जस्तै तपाईँको यदि एचपिभी लाग्यो भने चाहिँ अरूहरूले जस्तो एचआइभी भएको जस्तो या त धेरै त्यस्तरी सोचिराख्नु पर्दैन, नर्मल रुगाखोकीको भाइरस जस्तै यो पनि लाग्ने नै हो। तर जसको शरीरमा चाहिँ 30 वर्ष नागिसक्दा पनि यो भाइरस बसिराख्यो भने चाहिँ यसको चाहिँ यो कसरी फेरि एकैचोटि क्यान्सर गराउँदैन, यो ह्युमन पेपिलोमा भाइरस पहिला प्री क्यान्सर गराउँछ जसलाई चाहिँ CIN 1, 2, 3 भन्छ, र त्यस बेलामा पनि हामीले पत्ता लागेन यसलाई उपचार गरेन भने अनि लामो पछि क्यान्सर गर्ने हो।
हजुर, जस्तो प्री क्यान्सर भन्नुभयो नि त्यही बेलामा पत्ता लाउन सकियो भने क्यान्सरको जोखिमबाट बच्न सकियो। अब प्री क्यान्सर हुँदैछ कि भनेर यो टेस्टबाट मात्रै पत्ता लाग्ने हो कि अथवा हाम्रा शरीरले केही त्यस्तो लक्षणहरू देखाउने गर्छ नि?
यसको जुन अहिले नेपालमा हाम्रो जति पनि महिलाहरूमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुनुको मेन एउटा विडम्बना भनौँ या के चाहिँ यो गाह्रो भनेको चाहिँ यसको लक्षण देखिँदैन। प्री क्यान्सरमा त कुनै लक्षणै हुँदैन, इभन क्यान्सरै भइसकेर पनि स्टेज 3 पनि कहिलेकाहीँ चाहिँ लक्षण नहुन सक्छ। त्यसैले अब अलिकति हामी लक्षणतिर जाउँ। अब कुन चाहिँ हुन्छ त भन्दाखेरि चाहिँ यदि सम्बन्ध राखिसकेपछि रगत जान्छ, जसलाई हामीले पोस्ट क्वाइटल ब्लिडिङ भन्छ, त्यो चाहिँ एकदमै भयावह भनेको तपाईँको पाठेघरको मुखमा घाउ छ र त्यहाँ सम्बन्ध राखेपछि रगत जान्छ। त्यसैले कहिले पनि कसैको पनि सम्बन्ध राख्ने बित्तिकै रगत गयो भने चाहिँ तुरन्त देखाइहाल्नुपर्छ, यो एउटा लक्षण। दोस्रोको भनेको चाहिँ महिलाहरू दिदी बहिनी हामी सबैजनाको लागि चाहिँ धेरै जस्तो अलिअलि सेतो पानी सबैको नै गइरहेको हुन्छ, चिलाउने सेतो पानी, त्यो चाहिँ सिम्पल हाम्रो एसटिडी भन्छौँ होइन, एउटा इन्फेक्सनहरू भइराख्ने हुन्छ। तर लामो समयसम्म पनि तपाईँको सेतो पानी बगिराख्यो, एकदमै गनाउने पानी बगिराख्यो, बारम्बार औषधिहरू प्रयोग गरेर पनि निको भएन, पानी बगिराख्यो, यस्तो अवस्थामा पनि तुरुन्त देखाउँछ किनभने यो एउटा पनि लक्षण हुनसक्छ। दुखाइ चाहिँ हुँदैन, लेट स्टेजमा मात्रै दुखाइ हुन्छ किनभने हाम्रो पाठीघरको मुखमा त्यस्तो नर्भ सप्लाई हुँदैन, त्यसले गर्दाखेरि क्यान्सर स्टेज 3 पुगेपछि मात्रै पाठीघरको मुखको चाहिँ क्यान्सर स्टेज 3 पुगेपछि मात्रै अनि बल्ल अनि यसले दुखाइ हुन्छ। त्यसै कारणले र अर्को चाहिँ महिनावारीको बिचबिचमा पनि कसै कसैको चाहिँ रगत जान सक्छ, तर जरुरी छैन जुन यो मैले भने जुन यो समस्याहरू हुनै पर्छ भने, कसै कसैको कतिवटा हामीले चाहिँ भेटेको छौँ कि महिलाहरू हाम्रोमा आउँदा एकैचोटि स्टेज 3 भइसकेको हुन्छ अथवा स्टेज 2 भइसकेको हुन्छ, तर के हुन्छ त भन्दाखेरि उहाँहरूको केही पनि मेरो समस्या नै थिएन, न सेतो पानी जाने न रगत जाने, त्यो केही पनि समस्या नभइकन पनि हुन चाहिँ सक्छ।
भनेपछि हामी यसरी बुझौँ, यो एचपिभी भाइरसका कारणले चाहिँ पाठेघरको मुखको क्यान्सर हुने गर्छ। यो चाहिँ एचपिभी भाइरस भनेका चाहिँ 100 प्रकारका छन्, 16 र 18 अलि खतरा होइन, यो चाहिँ अलि बढी खतरनाक किसिमका हुन्। त्यसर्थ अब हामीले के सोच्नु पर्यो भने कसैलाई क्यान्सर भयो भने यौन सम्पर्कका कारणले भयो कि अथवा कुनै अन्य कारणले भयो कि भनेर कसैलाई नराम्रो दृष्टिकोणले हेरेर भन्दा सबैभित्र हुन्छ भनेपछि अब यसमा चाहिँ कसैले कसैलाई विभेद गरेर हेर्नुपर्ने आवश्यकता देखिएन।
त्यसैले क्यान्सर चाहिँ यो पाठीघरको मुखको क्यान्सर चाहिँ सबैलाई नै हुन्छ, तर युजली हामीले देखेको चाहिँ यौन सम्पर्कमा नभएको या त बिहे नभएको महिलाहरूमा चाहिँ देखिएको छैन, तर यो चाहिँ भनेको चाहिँ आफ्टर बिहे भइसकेपछि आबद्ध भइसकेपछि मात्रै देखिने क्यान्सर चाहिँ हो।
अब यसमा चाहिँ जस्तो जचाउनु पर्ने अवस्था, तुरन्त अलि सचेत हुनुपर्ने अवस्था चाहिँ सम्बन्धमा रहेपछि तुरन्तै रगत बग्यो अथवा रगत गयो भनेदेखि सेतो पानी जाने, गनाउने पानी जाने क्रम चाहिँ यदि औषधि खाँदा पनि होइन उपचार गर्दा पनि त्यो चाहिँ घटेन अथवा ठिक भएन भनेदेखि, र महिनावारीको बिचबिचमा रगत जाने समस्या देखियो भने पनि अलिकति हामी सजग हुनु पर्यो, सचेत हुनु पर्यो। यो बाहेक पनि अब हामी सजग सचेत बन्नुपर्छ होला किनभने अहिले यहाँले भन्नुभयो जस्तो लक्षणै नदेखिएर पनि यो हुनसक्छ भनेर भन्नुभयो। अब यो हुन नदिन हामीले केही गर्ने उपायहरू केही छन्? सकभर यो क्यान्सर लाग्न नदिने केही उपायहरू छन् होला डाक्टर साहब?
हो, त्यसैमा म आउँदैछु। यसकोमा चाहिँ हामीले 2 प्रिभेन्सन, जसलाई एउटा प्राइमेरी प्रिभेन्सन, अर्को सेकेन्डरी प्रिभेन्सनमा जान्छु। जुन प्राइमेरी प्राइमरी प्रिभेन्सन भनेको चाहिँ पहिला नै जुन यो सबै खोपहरू लगायो नि नेपाल सरकारले पनि यो फ्रीमा भ्याक्सिनहरू दिएको छ र अब यस्तो हुन्छ यदि केही गरिकन हामीले यो यौन सम्बन्ध आबद्ध हुन या बिहे हुन अगाडि नै कलिलाई यो केटाकेटी बाबु नानी अब यसमा चाहिँ अहिले दिन चाहिँ खास दुवैलाई दिएको चाहिँ फाइदा हुन्छ तर अब हाम्रो लेभलमा सुरुमा गर्दा चाहिँ अहिले नानीहरूलाई मात्रै छौँ हामीले होइन त्यो सुरुमै भ्याक्सिन लगाइयो भने चाहिँ एसपिभीको इन्फेक्सन नै हुँदैन र क्यान्सर नहुने यो सम्भावना हुन्छ अहिले आएको चाहिँ हाम्रो जति पनि भ्याक्सिन चाहिँ 16 र 18 मात्रै दिएको भ्याक्सिन जति पनि आएको छ हुन त बाहिरतिर चाहिँ न्यानो भ्याक्सिन पनि भनेर आएको छ 9 अगेन्स्टमा त्यसले चाहिँ 97% प्रोटेक्सन दिन्छ भने यो 16 र 18 चाहिँ हाम्रो 70% त्यसैले फेरि भ्याक्सिन लाउँदैमा 100% प्रोटेक्सन चाहिँ होइन तर पनि 70% पनि हामीले गर्न सकेको त्यो पनि धेरै ठुलो नै भनेपछि जति पनि अहिले किनभने अस्ति पनि मेरोमा कुराहरू आइरहेको थियो कस्तो हुन्छ अलिक गाउँ घरहरूमा चाहिँ जस्तो यो भ्याक्सिन ल्यायो भने बाँझो पाउनु हुन्छ अरे यो ट्रायलको भ्याक्सिन धेरै चिजहरूको जहिले पनि भ्याक्सिनको कुरामा जहिले नै नकारात्मक हुन्छ तर भ्याक्सिनको इफेक्टिभ राम्रै छ र सबैजनाले लगाउने हो एउटै कुरा मात्रै के भन्छ भने फेरि कतिजनाहरूले चाहिँ 40-45 वर्ष भइसकेर होइन अथवा अलरेडी इन्फेक्सन भइसकेपछि चाहिँ यो भ्याक्सिन त्यति प्रभावकारी हुँदैन त्यसैले जति सक्छ कलिलै उमेरमा लगाउनु भयो भने र धेरै हामी जस्तो 40-45 नागेपछि चाहिँ खासै हामीले तपाईँहरूलाई भ्याक्सिन लगाऊ भनेर चाहिँ हामी भन्दैनौँ
भनेपछि लगाउन चाहिँ सकियो यो चाहिँ जचाएर लगाउनु पर्ने जस्तो अहिले यहाँको कुराले हुन त यो भाइरस सबैमा नै हुन्छ भन्नुभयो यहाँले तैपनि 40-45 पछि लगाउँदा यो प्रभावकारी भएन जति सानो उमेर छ अथवा सम्बन्धमा नरहेको अवस्थामा लगाइयो भने त्यो अब प्रभावकारी भयो होइन त्यसपछि पनि लगाउन सकिने चाहिँ रहेछ होइन डाक्टर
यस्तो छ अब युजली चाहिँ हामीले 30-26 वर्ष त्यतिहरूसम्म चाहिँ लगाऊ भनेर भन्छौँ है तर युजली त्यसको त्यति प्रभावकारी हुँदैन किनभने यो भ्याक्सिनले चाहिँ भाइरस लागेर ट्रिटमेन्ट चाहिँ गर्दैन त्यसले पहिल्यै नै रोकथाम चाहिँ गर्छ तर अलरेडी लागिसकेपछि चाहिँ यो ट्रिटमेन्टको हुँदैन बाहिरतिर चाहिँ ट्रायलहरू चाहिँ भइरहेछ चाहिँ भ्याक्सिनले गर्छ भनेर तर ट्रायल फेजमा मात्रै छ इभन कुनै पनि ठाउँमा यो भाइरसको ट्रिटमेन्ट भनेर प्रपरली चाहिँ आएको छैन
भनेपछि अब 40-45 वर्षको दिदीबहिनीहरूले चाहिँ जचाउन सक्नुहुन्छ जचाएर अवस्था हेरेर यहाँहरूको सिफारिस अनुसार लगाउने नलगाउने कुरा चाहिँ डिसिजन गर्न सकियो होइन अन्यले लगाउँदा राम्रो भयो यहाँले प्राइमेरीको बारेमा अलिकति भन्नुभयो अब सेकेन्डरी
यो चाहिँ के भन्छ जस्तै इभन हाम्रै पालमा पनि यो भ्याक्सिनहरू आएको थिएन र जति पनि अब अहिले बिहा भइसक्यो इभन 30 वर्ष नागेको महिलाहरू दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब भ्याक्सिन लगाए पनि गर्नु त पर्ने नै पर्छ यो सेकेन्डरी प्रिभेन्सन भन्नाले चाहिँ के भन्छ भने हामीले प्रि क्यान्सर स्टेजमै पत्ता लगाउनु खोजेको प्रि क्यान्सरमा पत्ता लगाएर ट्रिटमेन्ट गर्यो भने त क्यान्सर भएन नि त त्यो चाहिँ सेकेन्डरी भयो त्यसै कारणले अहिले चाहिँ 2-3 छ यो सेकेन्डरी गर्दाखेरि एउटा त एसबिभी डिएनए टेस्ट नै छ धेरै ठाउँमा भइसकेको छ गाउँ गाउँमा पनि उहाँले फ्री यो एसबिभी डिएनए टेस्टहरू गर्नुभएको छ यो गर्ने तरिका चाहिँ के छ भने नि हाम्रो यो भिजाइल जसरी हामीले कोरोनाको टेस्ट गराएको छ नि नेजल स्वाब लिएर त्यसै गरी यो चाहिँ हामीले तपाईँको सर्भाइकल स्वाब भन्छौँ यो निबाट स्वाब लिने अब त्यो चाहिँ ट्रेन मान्छे चाहिँदा पनि चाहिँदैन कसै कसैलाई अप्ठ्यारो लाग्छ भने आफैले पनि लिन मिल्ने हुन्छ अनि सेम त्यही नै भाइलमा राख्ने हो त्यो जुन हामीले कोरोनाको गरेको जस्तो किनभने मोस्टली सबैजनाले त कोरोनाको टेस्ट त गरेकै छ होला होइन धेरै छ त्यसैले सेम त्यो टेस्ट गरिकन गर्छौँ अनि हामीले ल्याबमा ल्याएर जाँच गर्छौँ भाइरस नेगेटिभ आयो भने चाहिँ हरेक 5 वर्षमा एकचोटि गरे पुग्छ एउटा एसबिभी डिएनए टेस्ट र अनि केही गरी पजे तर युजली हामी एसबिभी डिएनए चाहिँ 30 वर्ष नागेको महिलाहरूलाई मात्रै गर किन भन्छौँ भन्दा कम उमेरमै चाहिँ पोजिटिभ हुने चान्सेस धेरै हुन्छ र अनि एकदमै डराउँछ कि मान्छेले एसबिभी भयो भने चाहिँ ओहो ल मलाई क्यान्सरै लाग्यो भन्ने हुन्छ यो एउटा एकदमै चिज बुझ्नु चाहिँ भाइरस पोजिटिभ जो पनि हुनसक्छ खालि हामी उहाँलाई चाहिँ उहाँहरू चाहिँ अब सजग हुनु पर्यो भन्ने बुझ्नु भयो त्यसो जब अब भाइरस पोजिटिभ आएर नेगेटिभ भयो भने त हामी हरेक 5-5 वर्षमा मात्रै गरे पुग्छ भन्छौँ र सब पोजिटिभ आयो भने पनि त्यसपछि चाहिँ हामी इभ्यालुएट चाहिँ गर्छौँ उहाँलाई प्रि क्यान्सर भएको छ कि छैन या त क्यान्सरै भएको छ कि छैन र तपाईँहरूले चाहिँ गएर लाग्ने बित्तिकै भाइरस पोजिटिभ भनेको चाहिँ क्यान्सरै लागिसक्यो होइन यो चाहिँ एकदमै बुझ्नुपर्छ सबैजनाले किनभने पहिला पनि हामीलाई जस्तै कोरोना भाइरस अनि के हुन्छ कोरोना भाइरस लाग्ने बित्तिकै सबै त मर्दैनन् कसैको त घरमै त्यतिकै तातो पानी खाएर पनि त ठिक भयो त्यस्तै गरिकन हाम्रोमा पनि यो भाइरस चाहिँ आफ्नै इम्युनिटीले ठिक गर्दै जाने खालको हो भाइरस तर पोजिटिभ छ भने चाहिँ अरू दिदीबहिनीहरूभन्दा अलिकति हामी चाहिँ सजग हुनुपर्छ त्यसपछि हामी गएर चेक गराउन जाने, युजली त्यसमा चाहिँ हामीले चाहिँ कल्पोस्कोपी भन्छ, कल्पोस्कोपी भनेर दूरबीन जस्तै हुन्छ, त्यहाँबाट हेर्छौँ त्यसले असर पारे छ कि छैन भनेर, अनि त्यहाँबाट बायोप्सी लिन्छौँ होइन, मल्टिपल बायोप्सीहरू लिन्छौँ र बायोप्सी नर्मल छ अरे, त्यसमा प्री क्यान्सर पनि छैन, क्यान्सर पनि छैन भन्यो भने चाहिँ उहाँलाई हामीले एक एक वर्षमा फलोअपमा राख्ने हो, जबसम्म उहाँको भाइरस जाँदैन। जस्तै यो भाइरस चाहिँ हामी फेरि डेली चेक गर्ने होइन, किनभने जे पनि पैसा लाग्ने चिज हुन्छ, महँगो पर्ने भएको कारणले गर्दा हरेक दिन गरेर लाग्दैन, कसैलाई एक वर्ष, कसैलाई दुई, कसैलाई त तिन चार वर्ष पनि लाग्छ यो क्लियर अफ हुनको लागि। अनि एक एक वर्षमा जबसम्म उहाँको भाइरस जाँदैन हामी उहाँलाई इयरली फलोअपमा राख्छौँ।
यसरी बुझौँ, यो चाहिँ भाइरस फेरि शरीरमा आउँछ र आफै पनि जान्छ, किनभने हाम्रै शरीरको क्षमताले यसलाई बाहिर निकाल्ने काम पनि गर्छ इन्डक्सन। भनेपछि पोजिटिभ भइयो भनेदेखि अलिकति चनाखु बन्न पर्यो, सजग बन्न पर्यो, डाक्टर साहबहरूकोमा कम्तीमा वर्षको एक पटक फलोअपमा जानुपर्ने अवस्था देखियो। अब नेगेटिभ भएको सन्दर्भमा त खासै केही पिर पनि गर्नु परेन, पाँच पाँच वर्षमा जचाए पनि हुने कुरा भयो। अब यो टेस्टहरू गर्न चाहिँ हामी सर्वसाधारणले सक्ने अवस्था छ कि छैन, नेपालको अवस्थाले कस्तो छ, यो चाहिँ कतिको महँगो पर्छ?
जहाँसम्म मलाई लाग्छ यो 2-3 हजारको रेटमा गरिरहेछ र नेगेटिभ भयो भने त 5 वर्षमा एकचोटि मात्रै गर्ने हो। त्यो बाहेक अहिले धेरैजना एनजिओहरूले र इभन के गर्छ भने नेपाल सरकारले नै पनि त्यो सबै फ्रीमा यो क्याम्पहरू थुप्रै चलाइरहेको छ, उहाँहरूले ठाउँ ठाउँमा क्याम्प गरेर अनि टेकुमा ल्याएर टेस्टहरू चाहिँ धेरै ठाउँमा अहिले चाहिँ यो एसबिभी डिएनए क्याम्प भनेर यो चलि चाहिँ राखेको छ।
हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी विशेष गरी पाठेघर र पाठेघरको मुखको क्यान्सरको विषयमा संवाद गरिरहेका छौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ। उहाँ नेपाल क्यान्सर अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले अलिकति बच्ने कुराहरू पनि गऱ्यौँ, सावधानी कुरा हुने कुराहरू पनि गऱ्यौँ, क्यान्सरका कुराहरू पनि अलिकति जानकारी प्राप्त गऱ्यौँ। अब हामी चाहिँ क्यान्सर रोगको उपचारका बारेमा अलिकति जान्न चाहन्छौँ। जस्तो यो पाठेघर र पाठेघरको मुखको क्यान्सरको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सर चाहिँ दुईटा डिफ्रेन्ट कुरा हो, यो त बुझ्न जरुरी छ। पाठेघरको क्यान्सर चाहिँ जसलाई हामीले युट्राइन क्यान्सर, एन्डोमेट्रियल क्यान्सरहरू भनिन्छ, त्यसलाई चाहिँ त्यो भनेको चाहिँ बच्चा जहाँ बच्चा बस्ने ठाउँ बच्चा दानी भन्छौँ नि होइन,
अथवा अहिले हामीले पाठेघरको मुखकै विषयमा गरेका छौँ भने मुखकै विषयमा जानकारी पाउन।
त्यस्तो भयो भने चाहिँ अर्को चाहिँ यो जुन अहिले जति पनि मैले कुरा गरिरहेको छु खालि पाठेघरको मुखको मात्रै हो है त, भनेको जस्तै तपाईँले एसपिभी डिएनए गरेर यो जुन भ्याक्सिन लगाएर चाहिँ खालि बस्ने चाहिँ सर्भिक्सको मात्रै हो, यो बुझ्नुपर्छ। एउटा भ्याक्सिन लगाएर होल पाठेघरैकोबाट क्यान्सरबाट बस्ने होइन, हामी जति पनि कुरा गरिरहेछौँ सर्भिक्सको, जसलाई चाहिँ पाठेघरको मुख भन्छौँ होइन, त्यसको मात्रै भयो। अब यसको ट्रिटमेन्टकोमा चाहिँ मैले अघि नै भने चाहिँ यो चाहिँ यदि प्री क्यान्सरमै भन्छ, प्री क्यान्सर चाहिँ कस्तो हुन्छ भने बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, कहिले कहिले चाहिँ कल्पोस्कोपी गरेर अथवा अर्को चाहिँ यो भिजुअल एन्सर भिआइए टेस्ट भनेर जुन गरिरहेको हुन्छ त्यसले लगभग यसको प्री क्यान्सर भयो कि भनेर हामीले कहिले काहीँ अलिकति एज्युम गर्न चाहिँ सक्छौँ, तर कन्फर्म गर्नको लागि चाहिँ बायोप्सी नै गर्नुपर्ने हुन्छ। र सिआइएन भनेर अब तपाईँहरूले सिआइएन 1, 2, 3 चाहिँ छ भन्यो भने चाहिँ हामीले उपचार गर्दाखेरि चाहिँ एउटा चाहिँ थर्मोकोगुलेसन भन्छ भनेको सेकाउने फरक छ है त, रेडियोथेरापी सेकाउने भनेको चाहिँ क्यान्सरै भइसकेर गर्ने हो, रेडियोथेरापी भन्न चाहिँ हामीले नेपालीमा अब यो नभएको कारणले हामीले सेकाउने नै भन्छौँ। थर्मोकोगुलेसन भनेको चाहिँ एउटा तातोले मात्रै सिकाउने, एकचोटि मात्रै एप्लिकेसन गरिन्छ। अर्को कुरा चाहिँ जुन त्यो पाठेघरको मुख हुन्छ, एक लेयर एउटा लिप बायोप्सी या कुन बायोप्सी भनेको भन्छ, त्यो भनेको चाहिँ के हुन्छ भने एक लेयर जुन पाठेघरको मुखमा त्यो देखिएको छ सिआए त्यसलाई लेयरलाई काटेर फ्याँकिदिने, भनेको पुरै पाठेघर पनि फ्याँक्नु पर्दैन, खालि पाठेघरको मुखको जुन एउटा लेयर युजली 7 mm डेप्थसम्म चाहिँ त्यो निकालिदियो भने चाहिँ प्री क्यान्सर जान्छ। तर प्री क्यान्सर एकचोटि भइसकेपछि चाहिँ उहाँले स्ट्रिक्टली फलोअपमा बस्नै पर्ने हुन्छ, केही नभए पनि हामी 20 वर्षसम्म फलोअपमा बस्छ भन्छौँ, कसैलाई चाहिँ एक एक वर्षमा गर्छौँ र बिच बिचमा सबै ठिक हुँदै गयो भने चाहिँ तपाईँको 2-3 वर्षमा मात्रै पनि फलोअप गर्न सकिन्छ। यो चाहिँ प्री क्यान्सरको भयो ट्रिटमेन्ट। अब सपोज कसै कसैको हुन्छ नि त, अब भन्नु भ्याक्सिन पनि लगाएन, यो टेस्टहरू पनि गरेन र एकैचोटि, हाम्रोमा पनि जति पनि देखिरहेछ अर्ली स्टेजमा त एकदमै कम छ, जति पनि आउँदाखेरि महिलाहरूको भनेको चाहिँ एकदम धेरै रगत गएको गाई गरेर अनि त्यसपछि इभन स्टेज 2, स्टेज 3 भइसकेर मात्रै आएको हुन्छ, भनेको चाहिँ अब क्यान्सरै लागिसक्यो, त्यो क्यान्सरै पत्ता लगाउने चाहिँ बायोप्सी गरेपछि मात्रै हुन्छ है त। बायोप्सी गरेर अब त्यो भयो भने चाहिँ हामीसँग चाहिँ 3 हुन्छ कुनै पनि क्यान्सरको ट्रिटमेन्ट, एउटा अपरेसन गरेर जस्तै चिरफार गरेर निकालेर, दोस्रो एउटा किमोथेरापी र अनि चाहिँ रेडियोथेरापी थेरापी भन्छ। अर्ली स्टेजमा युजली चाहिँ हामीले सुरुकै अवस्थामा स्टेज वान भन्नाले पाठेघरको मुखमै मात्रै छ, सानो खालको छ भयो भने चाहिँ हामीले पुरै पाठेघर, जस्तै हामीले रेडिकल हिस्टेरेक्टोमी भन्छ, पाठेघर भन्नाले पाठेघरकोबाट पनि 2-3 सेन्टिमिटर वरिपरिको भागहरू पनि र गाँठोहरू सबै निकालेर चाहिँ उहाँलाई पुरै निको पार्ने र निको हुने क्यान्सर मध्ये सुरुमै स्टेज वानमा, स्टेज वान एतिर नै हामीले यो भेट्यो भने चाहिँ 98% चाहिँ हामीले निको पार्न सक्ने क्यान्सर मध्ये एउटा हो। अपरेसनले मात्रै पनि पुग्छ सुरुकै अवस्थामा। अब सपोज अलिकति पछाडि भयो अरे, युजली 2B पुगेपछि चाहिँ युजली हामीले अथवा 1B3 भन्छौँ, भन्दाखेरि ट्युमर अलिक ठुलो नै भइसकेको छ अरे, मोर देन 4 सेन्टिमिटरको 4 सेन्टिमिटर भन्दा ठुलो भइसकेको छ, पाठेघरको मुखभन्दा अलिकति वरिपरिको भागहरू पनि फैलिसकेको छ अथवा यसको जुन गाँठोहरू भन्छ लिम्फ नोडहरूमा गइसकेको छ, स्टेज 2-3 भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले किमो र रेडियोथेरापीमा जान्छौँ। बेसिकली रेडियोथेरापी नै हो। रेडियोथेरापी चाहिँ यो चाहिँ हाम्रो यो 25 साइकल सेकाउने बाहिरबाट भित्री र बाहिर सेकाई भन्ने हुन्छ। युजली तपाईँ के नभए पनि 1 महिना जतिको हुन्छ र सँगसँगै हप्तामा एकचोटि किमोथेरापी पनि दिन्छ। स्टेज इभन 4 पनि हामीले ट्रिटमेन्ट चाहिँ गर्छौँ, जस्तै किमो र रेडियोथेरापीहरू दिन्छौँ। स्टेज 2-3 त धेरै जसो चाहिँ निको चाहिँ हुन्छ, तर एकचोटि पाठेघरबाट बाहिर सकेर हामीले निको पारेको बिरामीहरूको चाहिँ फेरि फर्केर आउने चाहिँ सम्भावना हुन्छ। त्यस्तोकोमा चाहिँ अब कतिजनाले चाहिँ अब पाठेघरकोमा अब निको नै पारे अथवा पाठेघरै फ्याँकिसकेपछि पनि कसरी त रोग फर्किन्छ भन्छ, कुनै पनि क्यान्सर एक ठाउँमा क्यान्सरै भइसकेपछि चाहिँ त्यो उछिटेर थाहा नपाइकन सानो सेलहरू कतै गएर बसेको हुन्छ, अथवा छातीमा हुनसक्छ होइन, अनि पेटमा कतैतिर हुन्छ, अनि वर्षौँ पछि पनि 7-8 वर्ष पछि पनि त्यो एक्टिभेट भएर कसैको लङ्समा आउने त्यो चाहिँ हुनसक्छ। त्यही भएर एकचोटि क्यान्सर भएर निको नै पारिसकेपछि पनि हामीले बारम्बार चेक चाहिँ गर्न आऊ भनेर
हजुर फलोअपमा चाहिँ बसिरहनु पर्छ। अब अलिकति यही प्रसङ्गमा मलाई जोड्न मन लाग्यो, जस्तो क्यान्सरको उपचार गरियो यहाँले भने चाहिँ दोस्रो अथवा तेस्रो अवस्थासम्म छ भने पनि हामीले निको नै बनाउन सक्ने अवस्था पनि आयो, हामीले उपचार गर्यौँ तत्काललाई सन्चो पनि भयो, यहाँले भन्ने त्यो आइरहन सक्ने सम्भावना हुनाले अलिकति फलोअपमा रहनुपर्छ भन्ने कुरा गर्नुभयो। अब क्यान्सर भएका बिरामीहरूले होइन जो उपचार गराएर सन्चो हुनुभएको छ उहाँहरूले ख्याल गर्नुपर्ने कुराहरू के हुन्, जस्तो एउटा त उपचारको कुरा होला, अरू खानपिनका कुराहरू पनि होलान्। अब कतिपयले के गर्नुहुन्छ, जस्तो यो पिँडालुले घाउ हुने नि, त्यसो भएर पिँडालु खान हुँदैन कि, गाभा कर्कलोहरू खान हुँदैन कि भनेर, पोलेको मासुहरू खान हुँदैन कि भनेर मान्छेमा एउटा जनचेतनाको अलिकति अभाव पनि छ हाम्रोमा। अब यो क्यान्सर भइसकेका व्यक्तिहरूले के कुरामा ख्याल गर्नुपर्छ, ख्याल गर्नुपर्ने कुराहरू के हुन् डाक्टर साहब?
यस्तो छ, अब यसमा चाहिँ पाठेघरको मुखको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ अब यो खानेकुराले गर्दाखेरि चाहिँ क्यान्सर हुन्छ भनेर नभएकोले हामीले स्पेसियली यही खाऊ नखाऊ चाहिँ भन्दैनौँ, तर एज जेनरलमा चाहिँ दुइटा छ, एउटाको चाहिँ स्मोकिङले चाहिँ यो रिकरेन्स पनि गराउँछ र अर्को चाहिँ तपाईँको वान अफ द कजै पनि, जस्तो भने चुरोट खाने र नखानेकोहरूकोमा गर्दा चाहिँ चुरोट खानेहरूमा चाहिँ बढी यो तपाईँको यो एचपिभी डिएनए पर्सिस्टेन्टली हुने प्री क्यान्सरहरू देखिने यो क्यान्सरै हुने भएकोले चाहिँ हामी चुरोट खान चाहिँ कम्प्लिटली बन्द गरेर नै भन्छौँ होइन। अब दोस्रो कुरा भनेको चाहिँ यसमा यही खानेकुराले भन्ने छैन, तर पनि हामीले वेट गेन जस्तै हुन्छ नि अहिले जति पनि देखिरहेकोहरूको त्यो धेरै मोटोपनहरू त्यस्तोहरू चाहिँ नहुने गरिकन भन्नाले चिल्लो पदार्थहरू त्यस्तो धेरै या त गुलियो धेरैहरू चाहिँ नखाउनै भन्छौँ, ताकि जे होस् आफ्नो शरीरको चाहिँ वजन चाहिँ धेरै बढाउनु चाहिँ भएन,
वेट बढ्न दिनु भएन, यो चाहिँ खतरा भयो,
त्यो चाहिँ भयो। त्यो बाहेक अरू यही खाना जस्तै तपाईँले भन्छ पिँडालु यो छैन, तर अब आफैले अब कतिको सम्भव छ भनेर हो कि आफैले उमारे, किनभने अहिले सबैजना अर्को क्यान्सरको सबैजना हामीले कुरा गर्दा पनि सायद जुन यो कीटनाशक औषधिहरूको चाहिँ वान अफ द रिजन चाहिँ हो कि भने जुन हिसाबले दुई किसिमले गर्दा चाहिँ क्यान्सर बढ्को, एउटा कुरा पहिला डायग्नोसिसै हुँदैन थियो, पत्तै लाग्दैन थियो, बिरामी मरि नै सकेपछि किन भयो पनि थाहा हुँदैन थियो। अब अहिले बढी चाहिँ हामीसँग जुन धेरै प्रविधिहरू आएर धेरै अब अहिले त बाहिरै जानु पर्दैन, सबै प्रविधिहरू हामी कहीँ भयो, र अर्को कुरा चाहिँ कसरी हामीले निको पारेपछि त धेरै दिदी बहिनीहरू हुन्छ निको पारेको, त्यसले गर्दाखेरि हामीलाई एज अ प्रिभेलेन्स भन्ने भन्ने चाहिँ धेरैजना धेकोले चाहिँ क्यान्सर रोग बढेको जस्तो देखे पनि सायद पहिला र अहिलाकोमा चाहिँ डिफ्रेन्स अब कति छ त भन्न गाह्रो हुन्छ। अर्को चाहिँ अब त्यही हो, यो कीटनाशक औषधि सबै खानेकुराहरूकोमा हुन्छ भन्छ, अब तरकारी खानेकुराहरूमा त्यो चाहिँ वान अफ द रिजन हो कि भन्ने चाहिँ लाग्छ, तर अब हामीसँग त्यस्तो कुनै स्टडीहरू त्यस्तो छैन, फुडको खानाको अर्ग्यानिक यो भन्ने कतै पनि गभर्मेन्टकोमा त छैन नि त, यसको यो लागू भनेर कतै खासै मलाई मेरो ज्ञानमा चाहिँ यस्तो आएको छैन कि यो सबै टेस्टहरू गरेर मात्रै बजारमा जान्छ भन्ने कुरा चाहिँ मेरो ज्ञानमा चाहिँ छैन।
सकेसम्म विषादी कसैले नै प्रयोग नगरौँ, आफ्नो अमूल्य समय र विचार रेडियो नेपाल र आम समुदायका लागि दिनुभयो यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद।
अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जु श्रेष्ठ। उहाँ नेपाल क्यान्सर अस्पताल ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आज यही कुराकानी सँगसँगै अब आजको हाम्रो कार्यक्रम यही पुरा हुन्छ। यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो, आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। इमेलमा हाम्रो आइडी यस प्रकार रहेको छ swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
थिए।